यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी प्रतिनिधि सभामा पेश। नेपालको पूर्वाधार निर्माण र विकासमा एमसीसीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। लक्षित जनसंख्याको 78% कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाइएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान शुरू। र रूसले यूरोपमा सन् 1945 यताकै ठूलो युद्धको तयारी गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनको भनाई।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता प्रतिनिधि सभामा पेश गरेको छ। सरकारले सत्ता गठबन्धन दलहरूको असहमति र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरोधका बीच अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी बैठकमा प्रस्तुत गरेको हो। बैठकमा एमसीसी सम्झौता प्रस्तुत गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको संविधानको सर्वोच्चता, स्वतन्त्रता र सार्वभौम सत्ताको उल्लंघन नहुने अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदनका लागि आग्रह गर्नुभयो।
नेपालको संविधानको सर्वोच्चता, सर्वोपरिता, सम्झौताको कुनै व्यवस्था र शर्तबन्ध माथि रहेको स्पष्ट हुँदै नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता, स्वाधीनताको अक्षुण र अउल्लङ्घनीय रहेको राष्ट्रिय प्रतिबद्धता प्रकट गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यता अनुसार कुनै सैन्यगत संगठनमा सामेल नहुने नेपालको परराष्ट्र नीतिको परम्परालाई आत्मसात गर्दै उक्त प्रस्ताव अनुमोदन गरिदिनु हुन म यस सम्मानित सदन समक्ष प्रस्ताव गर्दछु। सम्मान्य सभामुख महोदय, यो प्रस्ताव अमेरिकी सहयोग निकाय एमसीसीले नेपाल सरकारलाई 400 केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण र देशका विभिन्न स्थानमा सड़क खण्डहरूको मर्मत सम्हारका लागि अमेरिकी डलर 500 मिलियन अमेरिकी डलर अनुदान सहायताको रूपमा उपलब्ध गराउने विषयसँग सम्बन्धित छ। नेपाल सरकार
मन्त्री कार्कीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता मार्फत प्राप्त 400 केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण र विभिन्न क्षेत्रको सड़क मरमत निर्माणका लागि करिब 60 अर्ब रूपियाँ सहायता प्राप्त हुने जानकारी गराउनुभयो। एमसीसी सम्झौता पेश गर्नु अघि सदनमा बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले दलहरू बीच सहमति नगरिकन अमेरिकी सहयोग सम्झौता एमसीसी कार्यसूचीमा राखिएको गम्भीर आपत्ति रहेको बताउनुभयो। यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीमबहादुर रावलले राजनैतिक दलको सहमति बिना र संसदमा प्रमुख प्रतिपक्षी दलको विरोधका बीच स्वाधीनता विपरीत एमसीसी संसदमा प्रस्तुत भएकोमा आपत्ति जनाउनुभयो। बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले रोस्टम अघि नाराबाजी गर्नुभएको थियो। प्रतिपक्षले नाराबाजी कायमै राखेपछि सभामुखले महत्वपूर्ण विषयमा छलफल गर्ने संस्थालाई सहज बनाएर नियमित गतिविधि सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक फागुन 12 गते बिहिबार दिनको 1 बजे बस्ने गरी स्थगित गरिएको छ। सरकारले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्दै आएको स्पष्ट पारेको छ। नेपालले स्वीकार गरेको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी सहयोगका सम्बन्धमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका भ्रामक अभिव्यक्तिको खण्डन गर्दै सरकारले नेपालको पूर्वाधार निर्माण र विकासमा सहायताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ। राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको, नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता आवश्यक हुन्छ भन्ने विषयलाई देशको सार्वभौम संसदले मात्रै निर्णय गर्ने यथार्थ स्मरण गराउँदै परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकाली नेपालले आफ्ना मित्र राष्ट्र र विकासका साझेदारहरूको निरन्तर सद्भावनाको अपेक्षा गरेको जनाएको छ। नेपालले सधैँ स्वतन्त्र सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको र सोही नीति अनुरूप सार्वभौम सत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको पनि विज्ञप्तिमा उल्लेख छ। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले सदनमा दर्ता गराएको एमसीसीलाई सरकारको निरन्तरताका आधारमा वर्तमान सरकारले छलफल सहित निष्कर्षका लागि सदनमा पेश गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी सम्झौता पेश गरिएपछि संचारकर्मीको जिज्ञासामा महामन्त्री थापाले एमसीसीबारे दलहरू कुन कित्तामा रहने स्पष्ट धारणा आउन आवश्यक रहेको बताउनुहुँदै विरोध पनि गर्ने समर्थनमा रहे जस्तो पनि देखिने नभई पक्षमा रहने वा विपक्षमा रहने दलहरू प्रष्ट हुन आवश्यक छ भन्नुभयो। संचारकर्मीको जिज्ञासामा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिनुभयो। नेता खनालले सम्झौतालाई संशोधन र परिमार्जन गरी अघि बढ़ाउँदा राष्ट्रिय हितको पक्षमा हुने बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन बारे नबुझी विरोधमा नउत्रन आग्रह गर्नुभएको छ। झापाको बिर्ता मोडमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता शर्माले कंग्रेसले सधैँ एमसीसी बारे स्पष्ट धारणा राख्दै आएको बताउनुभयो। महामन्त्री शर्माले एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि 20 वर्षपछि राष्ट्रिय आमदानीको दरिलो स्रोत हुने दावी गर्नुभयो। उहाँले नेपाल कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभयो। उहाँले रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने पनि स्पष्ट पार्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज परियोजना एमसीसीको विपक्षमा रहेको बताउनु भएको छ। सरकारले आज प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता प्रस्ताव टेबल गरेपछि फेसबुक मार्फत अध्यक्ष प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको प्रस्तावका विषयमा आफू र आफ्नो पार्टी विपक्षमा उभिने स्पष्ट गर्नुभएको छ। अध्यक्ष प्रचण्डले एमसीसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोध जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ। देशभरबाट लक्षित जनसंख्याको 78% मानिसलाई कोरोना विरूद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगीता मिश्राले खोप अभियान शुरू भए यता लक्षित वर्गका 78% कोरोना विरूद्धको पूर्ण मात्रा खोप लगाइसकिएको जानकारी दिनुभयो। हालसम्म 1,76,516 जनाले पूर्ण मात्रा खोप लगाएका छन्। सरकारले यही चैत्र मसान्तसम्ममा 18 वर्षमाथिका सबै नागरिकलाई कोरोना विरूद्धको पूरा मात्रा खोप लगाइसक्ने लक्ष्य राखेको पनि प्रवक्ता डाक्टर मिश्राले जानकारी दिनुभयो। यसै गरी आज देशभर 262 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 9,815 नमूनाको परीक्षण गर्दा 262 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज संक्रमित 1,338 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 4 जनाको मृत्यु भएको छ। आजै 33,254 जनाले कोरोना विरूद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ। सरकारले कोविड 19 कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण शुरू गरेको छ। गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको थियो। स्थानीय तहबाट गरीब घर परिवारको विवरण आउनसाथ राहत वितरण शुरू गरिएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ। स्थानीय तहले नै गरीब घर परिवारको पहिचान गरी प्रति घर परिवार 10,000 रूपियाँ दिन शुरू गरेको मन्त्रालय अन्तर्गतको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सहसचिव बाबुराम सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय तहबाट विवरण आएसँगै काठमाडौँ महानगरपालिका लगायतका स्थानीय तहले राहत वितरण शुरू गरिसकेका छन्। उहाँका अनुसार 20 भन्दा बढ़ी स्थानीय तहले राहत वितरण शुरू गरिसकेका छन् भने अन्य प्रक्रियामै छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मुलुकमा बसोबास गर्ने सबै समुदायलाई सामाजिक न्यायका साथै समानताको अवसर उपलब्ध गराउन सकेमा मात्र समाजवाद सफल हुने बताउनु भएको छ। राष्ट्रिय समावेशी आयोगले अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले पिछड़िएका मानिसलाई जातको आधारमा मात्र नभएर वर्गीय प्रतिनिधित्वको आधारमा समावेशीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल सिन्हाले राउटे नीति सिफारिश तथा ज्येष्ठ नागरिक लक्षित प्रतिवेदन तयार भएको बताउँदै खस आर्य सूचीकरण अन्तिम अवस्थामा रहेको तथा पिछड़ा वर्ग पहिचानको अध्ययन भइरहेको बताउनुभयो। भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान शुरू भएको छ। परीक्षण उडान सकिएपछि आवश्यक मापदण्ड पूरा गरी आगामी जेठ 2 गतेसम्ममा अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। रूपन्देहीबाट संवाददाता शशि पन्थीको रिपोर्ट।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परिचय उडान शुरूआत भएको छ। विमानस्थलको परिचय उडान पहिलो पटक थाइल्याण्डको एरोथाई जहाजबाट शुरूआत भएको हो। भौतिक संरचना निर्माण र उपकरण जडानका सम्पूर्ण काम सकिएका कारण क्यालिब्रेशन फ्लाइट यही फागुन 6 गतेदेखि 15 गतेसम्म चल्नेछ। परिचय उडानका कारण बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म आन्तरिक उडान समेत बन्द गरिएको छ। परिचय उडान सकिएपछि विभिन्न मापदण्ड पूरा गरेर विमानस्थललाई अन्तर्राष्ट्रिय उडान योग्य हुने गरी जेठ 2 गतेसम्म अन्तर्राष्ट्रिय उडान सुचारू हुने गरी प्राधिकरणले तयारी गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक प्रवीण न्यौपाने।
भौतिक र उपकरणहरू जडानको कार्य सम्पन्न भएको छ। विमानस्थल सञ्चालन गर्नु पूर्व जडान भएका उपकरणहरू इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार भएका छन् कि छैन भनेर निर्केल गर्नको लागि ग्राउण्ड टेस्ट र फ्लाइट टेस्ट कार्य गर्नुपर्ने हुन्छ। यसै सिलसिलामा ग्राउण्ड टेस्टको कार्य करिब सम्पन्न भएर फ्लाइट टेस्टको लागि एरोनोटिकल रेडियो अफ थाइल्याण्डको जहाज हिजो यहाँ आइपुगेको छ र आजबाट हाम्रो फ्लाइट क्यालिब्रेसन कार्य शुरू भएको छ र हामी टेक्निकली वी आर रेडी भन्ने मेसेज चाहिँ यो फ्लाइट क्यालिब्रेसन पछि हामी दिन सक्ने अवस्थामा रहेका छौँ।
विमानस्थलको उपकरण जडान लगायत सबै भौतिक पूर्वाधारका काम सम्पन्न भएका कारण एरोथाईबाट क्यालिब्रेसन फ्लाइट शुरूआत भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहाल।
सामान्य त अब अन्तर्राष्ट्रिय उडानको लागि क्यालिब्रेसन पछिको समय भनेको 56 दिन लाग्ने गर्छ र त्यो बीचमा हाम्रो सबै प्रक्रियाहरू पूरा गर्ने तर्खरमा लाग्छौँ र त्यसपछि मात्रै व्यवसायिक उडानको क्रम जारी हुन्छ।
भौतिक संरचना निर्माण र उपकरण जडानका सम्पूर्ण काम सकिएका कारण क्यालिब्रेसन फ्लाइट 7 दिनदेखि 10 दिनसम्ममा सकिएपछि विभिन्न मापदण्ड पूरा गरेर विमानस्थललाई अन्तर्राष्ट्रिय उडान योग्य हुने गरी अगाडि बढेको छ। विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारी।
विभिन्न निकायहरूसँग आवश्यक समन्वय गर्दै हामीले अहिले भौतिक संरचना निर्माण र उपकरण जडानतर्फको सम्पूर्ण कामहरू सम्पन्न गरिसकेको अवस्था छ। क्यालिब्रेसन फ्लाइटको कामहरू अगाडि बढ़िसकेको अवस्था छ। क्यालिब्रेसन फ्लाइट सकिएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट गर्नुपर्ने केही फर्मालिटीजहरू छ। तय गरेका जुन मापदण्ड अनुसार गर्नुपर्ने केही कामहरू प्रक्रियाहरू पूरा गरेर चाहिँ विमानस्थललाई एउटा अन्तर्राष्ट्रिय उडान योग्य हुने गरेर कामहरू अगाडि बढ़िरहेको अवस्था छ।
सरकारले परीक्षण उडान पछिका विभिन्न कामहरू समयमै सम्पन्न गरी नियमित उडानलाई सक्रियताका साथ शुरूआत गरेमा मुलुकले आर्थिक र पर्यटन विकासमा समेत फड्को मार्न सक्थ्यो। शशिपन्थी, रेडियो नेपाल, भैरहवा।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिक्षुको अतुलनीय योगदान रहेको बताउनु भएको छ। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भिक्षुद्वारा आयोजना गरिएको विश्व शान्ति प्रणिधान पूजा कार्यक्रममा मन्त्री आलेले लुम्बिनी क्षेत्रको विकासका लागि आफू र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लुम्बिनी विकास गर्न सके लाखौं पर्यटक भित्र्याउन सकिने धारणा व्यक्त गर्नुभयो। इलाममा नवनिर्मित फाल्गुनन्द सुकीलुम्बा विमानस्थलले यही फागुन 11 गतेदेखि व्यावसायिक उडान शुरू गर्ने भएको छ। लामो समयको प्रतीक्षापछि इलामदेखि काठमाण्डौसम्मको हवाई उडान शुरू हुने भएपछि स्थानीय हर्षित भएका छन्। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
इलामवासीले लामो समयदेखि प्रतीक्षा गरेको नवनिर्मित फाल्गुनन्द सुकीलुम्बा विमानस्थलको धावन मार्ग उद्घाटन गरिएको छ। 2068 सालमा निर्माण शुरू भएको विमानस्थलमा गत माघ 26 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान समेत गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो,
यो विमानस्थलमा अझ पनि टर्मिनल बिल्डिङ बनाउन बाँकी छ, सेक्युरिटी क्वार्टर बनाउन बाँकी छ, यसको फेन्सिङको काम बाँकी छ र अन्य विमानस्थललाई चाहिने आवश्यक सुविधाहरू बनाउन बाँकी छन्। यी पूर्वाधारहरू हामी क्रमशः बनाउँदै जाने नै छौं र यो विमानस्थल अझ चलेको अवस्थामा यसमा चाहिने अरू भौतिक निर्माणका कामहरू पनि प्राधिकरण तर्फबाट गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
विमानस्थललाई आवश्यक पर्ने टर्मिनल भवन, सुरक्षा व्यवस्था लगायतका पूर्वाधार पनि निर्माण भएको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले पूर्वाधार निर्माण र जहाजको नियमित उडानका लागि प्रतिबद्धता जनाउनु भएको छ।
इलाम एउटा पर्यटक गन्तव्य पनि हो, कम्तीमा पनि टर्मिनल बिल्डिङ र सेक्युरिटी बिल्डिङको लागि र यसको भौतिक पूर्वाधार निर्माणको लागि पनि यसै वर्ष बजेटको व्यवस्थापन भएर यसलाई टेन्डर गरेर काम अगाडि बढाउनको लागि पनि निर्देशन दिन चाहन्छु।
विमानस्थल निर्माणका लागि स्थानीयले 328 रोपनी जमिन उपलब्ध गराएका थिए। स्थानीयवासी संघ संस्था इलाम नगरपालिका सहितको सहयोगमा करिब 28 करोड़ खर्च गरिसकेको प्राधिकरणले जनाएको छ। नेपाल वायु सेवा निगमले नाफा भन्दा पनि जनताको सेवा गर्ने भएकोले मनपरी भाडादरलाई नियन्त्रण गर्ने नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको भनाइ छ।
सुरक्षित रूपमा नियमित रूपमा जहाजहरू उडान गर्ने प्रक्रिया शुरू हुनेछ। निजी वायु सेवा कम्पनीहरू पनि आउने नै छन्, तर नेपाल वायु सेवा निगमको उपस्थितिले भाडादरलाई नियन्त्रण गर्नेछ। नाफा भन्दा पनि हामी राष्ट्रिय ध्वजामाको दायित्व निर्वाह गर्ने हिसाबले जनताको सेवा गर्ने कुरामा हामी केन्द्रित हुनेछौ।
यही फागुन 11 गतेदेखि उडान भर्न इलाम नगरपालिकाले तारा एयरसँग 3 महिनाको लागि यस अघि नै सम्झौता गरिसकेको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
मुस्ताङका 13 बस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेका छन्। वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका 13 बस्ती उच्च जोखिममा परेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहयोगमा गरिएको एक अनुसन्धानले देखाएको छ। बारागुङ मुक्ति क्षेत्रको समर तथा चैले, घरप झोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ, कोवाङ र सौरू लगायतका बस्ती उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। तापमान वृद्धिसँगै हिमताल फुट्ने र बाढ़ी पैह्रोका कारण तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ। हिमस्खलन बढ़ेपछि सेता हिमाल काला पहाड़मा परिणत हुँदै जान सक्ने खतरा समेत बढ़ेको वातावरणविदहरूले बताएका छन्। मुस्ताङमा जलाधार क्षेत्र अनियन्त्रित बन्दै जान थालेको र पछिल्लो समय मुस्ताङमा असमान हिमपात हुने, हिमताल फुट्ने, हिमपैह्रो जाने जोखिम बढ़ेको देखिएको छ। 1000 जना भन्दा कम वक्ता भएका नेपालका 37 भाषाको संरक्षणमा भाषा आयोगले काम शुरू गरेको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान, आयोग र संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले आज काठमाण्डुमा आयोजना गरेको मातृभाषा र मातृभाषा साहित्य सम्बन्धी विचार गोष्ठीमा 37 भाषा मध्ये 23 भाषा संकटापन्न अवस्थामा पुगेको जानकारी दिइएको छ। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वृद्धि दिएर ती भाषा संरक्षणका काम शुरू गरेको बताउनुभयो। सो अवसरमा डाक्टर बालकृष्ण बलले भाषा अनुवादको यान्त्रिक प्रक्रिया, डाक्टर सोमबहादुर धितालले धिमाल भाषा र संस्कृतिको सम्बन्ध एवं सुलोचना मानन्धरले नेपालका विभिन्न मातृभाषामा प्रचलित लोककथा, जनजीवन तथा वातावरण बीचको सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुत गर्दै भाषा संरक्षणमा अझै धेरै काम गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रूसले युरोपमा सन् 1945 यताकै सबैभन्दा ठूलो युद्धको तयारी गरिरहेको बताउनु भएको छ। बेलायती प्रसारण संस्था बीबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले यसको सबै योजना बनिसकेको संकेत मिलिरहेको बताउनुभयो। गुप्तचर सूचनाले रशियाले युक्रेनको राजधानी कीवलाई चारैतिरबाट घेरेर पूरै मुलुकलाई कब्जामा लिन लागेको प्रतिवेदन तयार पारेको उहाँले जानकारी दिनुभयो। जर्मनीको म्युनिक भइरहेको सुरक्षा सम्मेलनका सिलसिलामा त्यहाँ पुग्नुभएका प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो। यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरू कसैको भहकाउमा नआउने बताउनु भएको छ। पूर्वी क्षेत्रहरूमा रशिया समर्थक विद्रोही समूहहरूले संघर्ष चर्काउन थालेको प्रति लक्षित गर्दै युक्रेनी राष्ट्रपतिले आफूहरू उत्तेजित नभइहाल्ने बताउनुभयो। उहाँले रूसले अतिक्रमणबाट मुलुकको प्रतिरक्षा गर्न आफूहरू सक्षम रहेको प्रष्ट पार्नुभयो। रूस समर्थक विद्रोहीहरूसँगको झडपमा 3 दिन यता 2 युक्रेनी सैनिकको ज्यान गइसकेको छ। रूसले युक्रेनमा आक्रमण गर्नका लागि भूमिका बनाउने उद्देश्यले पूर्वी क्षेत्रमा नक्कली संकट पैदा गर्न खोजिरहेको विश्वका नेताहरूले शंका गरेका छन्। चिनिया विदेश मन्त्री वाङ ईले संयुक्त राष्ट्र संघ मानवाधिकार प्रमुख मिशेल ब्याचलेटले सिन्जियाङ भ्रमण गर्न सक्ने तर त्यस क्षेत्रमा कुनै पनि अनुसन्धान गर्न अनुमति नदिइने बताउनु भएको छ। म्युनिक सुरक्षा सम्मेलनमा भिडियो कन्फरेन्स मार्फत यो कुरा स्पष्ट पार्नु भएको हो। चीनमाथि विगुर र अन्य अल्पसंख्यक समूहमाथि व्यापक दुर्व्यवहार गरेको आरोप लगाइएको छ, जसमा यातना, जबरजस्ती, श्रम र 10 लाख मानिसलाई नजरबन्द शिविरमा थुनिएको संलग्न छन्। यमनको साभा प्रान्तको एक शहरमा हाउथी विद्रोहीले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ। शक्तिशाली मिसाइल आक्रमणमा परि ज्यान गुमाउनेहरूमा सबै सर्वसाधारण नागरिक रहेका बताइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल उद्योग वाणिज्य महासंघले शेयर कर्जामा कडाई गर्दा साना लगानीकर्ता प्रभावित हुने भन्दै राष्ट्र बैंकको ध्यान आकर्षण गराएको छ। महासंघले आर्थिक वर्ष 2078-79 मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै उत्पादनमूलक उद्योगलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने विषयले औद्योगिकीकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार, व्यवसाय एवं लगानी प्रभावित हुने औल्याएको छ। कर्जाको ब्याजदर बढ़ाउने तर्फ मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पुँजीको लागत थप बढ़न गई व्यवसायिक वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढ़ेको महासंघले विज्ञप्ति मार्फत उल्लेख गरेको छ। महासंघले निर्यात प्रवर्धन र मुलुकभित्र रकम भित्राउन अन्य उपाय अवलम्बन नगरी आयात घटाउने उपाय अवलम्बन गरिँदा त्यसले अनधिकृत व्यापार बढ़नुका साथै मूल्य समेत आकाशिने अवस्था सृजना हुने विज्ञप्तिमा उल्लेख गरेको छ। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष 2078-79 पहिलो 6 महिनामा 12 अर्ब 12 करोड़ रूपियाँ नाफा कमाएको जनाएको छ। गत आर्थिक वर्ष 2077-78 6 अर्ब 18 करोड़ नाफा गरेको नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो 6 महिनामा नै नाफा बढ़ाएर 12 अर्ब 12 करोड़ रूपियाँ पुर्याएको हो। यो सँगै 6 महिनाको अवधिमा सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढ़ी नाफा कमाउने संस्थान नेपाल विद्युत प्राधिकरण भएको छ। आर्थिक वर्ष 2072-73 8 अर्ब 89 करोड़ वार्षिक घाटामा रहेको नेपाल विद्युत प्राधिकरण त्यसपछिका वर्षहरूमा भने निरन्तर नाफामा रहँदै आएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको 6 महिनामा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको बताउनुभयो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार शेयर बजारमा विभिन्न 18 कम्पनीहरूको शेयर सूचक वृद्धि भएको छ भने 18 कम्पनीहरूको मूल्य स्थिर रहनुका साथै अन्य सबै कम्पनीहरूको कारोबार घटेको छ। यस दिन नेप्से परिसूचक 1.44% घटेर 2693 अङ्कमा झरेको छ। यस दिन 4 अर्ब 58 करोड़ 7 लाख 63 हजार रुपियाँ बराबरका शेयरहरू किनबेच भएका छन्। नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले आइतबार बोर्डमा पदभाली गर्नु भएको छ। पदभाली सँगै नवनियुक्त अध्यक्ष हमालले नेपाल धितो पत्र बोर्डको संस्थागत क्षमता वृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। अध्यक्ष हमालले धितोपत्र बजार सर्वसाधारणको जीवनसँग जोडिएको हुनाले साना लगानीकर्ताहरूको सुरक्षालाई विशेष प्राथमिकता दिने पनि उल्लेख गर्नुभयो।
अब मौसम। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई पहाड़ी भागका केही स्थानमा हल्का वर्षा हुनेछ भने उच्च पहाड़ी हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 19.5 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 19.4 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 17.7 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस, वर्षा 19.8 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 22.4 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस, दिपालको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 7.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी प्रतिनिधि सभामा पेश। नेपालको पूर्वाधार निर्माण र विकासमा एमसीसीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। लक्षित जनसंख्याको 78% कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाइएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान शुरू र रूसले युरोपमा सन् 1945 यताकै ठूलो युद्धको तयारी गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसन को भनाई। हवस्त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।